Mubarak for you, it's my prayer. May you keep ascending success stair. Mubarak for you, it's my prayer. May you keep ascending success stair.
Alhamdulillahi Rabbil Alameen, As-salatu was-salamu ala Sayyidil Mursaleen. أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله. The Holy Prophet sallallahu ta'ala alayhi wa sallam has said, the one who recites salawat upon me once, Allah subhanahu wa ta'ala sends 10 salawat, 10 mercies upon him. May Allah subhanahu wa ta'ala grant us the ability to send as much salawat as possible upon the Holy Prophet sallallahu ta'ala alayhi wa sallam. Sallu ala al-Habib sallallahu ta'ala ala Muhammad sallallahu ta'ala alayhi wa sallam salatu wa salam alayka ya Sayyidi ya Rasulullah. The Qadi of Kufa, Sayyiduna Muhammad bin Ghassan rahmatullahi ta'ala alayhi, mentions a story related to him. Kufa ke Qadi سیدنا محمد بن غسان رحمت اللہ تعالیٰ علیہ اپنا ایک واقعہ ارشاد فرماتے ہیں. فرماتے ہیں کہ عید الاضحیٰ کا دن تھا اور میں اپنی والدہ کے گھر گیا اور دیکھا کہ ایک عورت ہے جس نے پرانے پھٹے ہوئے کپڑے پہنے تھے اور اس کا بات کرنے کا طریقہ ایسا تھا کہ سن کر دل پگھل جائے. He says that I went to the house of my mother on the day of Eid al-Adha and I found a lady who was wearing old clothes. The clothes were torn and I found her manner of speaking very heartwarming. It was very heart touching. Jab wo aurat chali gayi to unhone walida se pucha ke ae walida ye aurat kaun hai. والدہ نے فرمایا کہ یہ عورت تمہاری رشتہ دار ہے, یہ عورت تمہاری خالہ ہے اور اس کا نام ہے آنیا. She said that this lady is your auntie. The mother said, this lady is your auntie. Her name is آنیا. اچھا آنیا کون, یہ عورت اب کون, اس کا پورا تعارف. جعفر بن یحییٰ برمکی کی والدہ. جعفر بن یحییٰ برمکی کون, وہ تھے وزیر ہارون الرشید کے, ہارون الرشید کے وزیر کی والدہ. She was the mother of a minister of ہارون الرشید. پھر وہ عورت کے پاس گئے, فرماتے ہیں قاضی صاحب خود فرماتے ہیں, میں پھر اس عورت کے پاس گیا اور میں نے اسے سلام کیا اور پوچھا کہ مجھے آپ کے حال پر تھوڑا سوال ہو رہا ہے کہ آپ اس حال میں کیسے پہنچے, یعنی آپ تو ایک وزیر کی والدہ ہیں, آپ اس حال میں کیسے پہنچے. The Qadi went to the lady and asked that I am a bit curious, what has actually brought you in this state, how is your condition like this. تو پھر اس عورت نے کہا, لمبی سانس بھری اور پھر کہا, بیٹا ہم نے ہماری زندگی غفلت میں گزار دی اور دنیا نے اپنی پیٹھ ہمیں دکھا دی. ہم نے ہماری زندگی غفلت میں گزار دی اور دنیا نے اپنی پیٹھ ہمیں دکھا دی. انہوں نے کہا, اچھا مجھے بتائیں تو صحیح, یعنی آپ کے اس جملے کا مطلب یہ ہے کہ کبھی آپ کا حال اچھا ہوا کرتا تھا, आपके जुमले से तो यही साबित होता है। तो जब आपका हाल अच्छा हुआ करता था तब का बताएं क्या हाल था और आप इस हाल में पहुंची तो पहुंची कैसे फिर। तो जरूरत ने कहा कि मैं तुम्हें अपनी कहानी बताती हूं कि बिल्कुल शान और शौकत वाली जिंदगी थी और तकरीबन 3 साल पहले जब यही दिन आया यानी ईद उल अधा का, मेरे पास 400 चादरें थी, यानी जो जबरदस्त तरीके की चादर इस्तेमाल हुआ करती थी उस जमाने में, 400 चादरें मेरे पास थी। चादर एक तरीके का माल, 400 चादरें थी। और जैसे कि रिवाज है कि बेटा मां को अपने रिश्तेदारों को ईद उल अजहा में कुछ गोश्त भेजता है, तो मेरे बेटे ने भी मुझे भेजा। और क्या भेजा? 400 बकरों के सर और 300 बैलों के सर, 300 बड़े जानवर के सर और 400 बकरों के सर। और इसके साथ साथ सोना भी भेजा, कपड़े भी भेजे। मगर ये सब मिलने के बावजूद मैं अपने बेटे को नाफरमान समझती रही। ये तो मेरा ख्याल ही नहीं रखता, ये तो नाफरमान है, यानी मैं इन सब चीजों के बावजूद भी नाशुकरी करती रही और उसको अपना नाफरमान समझती रही। और आज मेरा ये हाल है कि मैं आपकी वालदा के घर गई थी 2 बकरों की खाले मांगने के लिए। She says that I also once upon a time lived in luxury. I had a lot of clothes, I had a lot of gold, I had a lot of wealth. Just 3 years ago for Eid al-Adha, my son sent me 300 heads of cows and 400 heads of goats, along with jewelry, along with clothes. But even after receiving that, I considered my son as worthless and disobedient. Is this how you take care of a mother? Why, he asked actually took care of the mother. And because of this essence of disobedience and not feeling content upon what I received, Allah Ta'ala punished me. And today I went to your mother's house to receive 2 hides, 2 skins of 2 goats. So, aisho ishrat ki zindagi, maal o daulat ki zindagi, har luxury, har facility maujood thi, aur sirf ek cheez thi, nashukri. बेटे ने इतना कुछ किया उसके बावजूद भी ये समझना कि बेटे ने कुछ भी नहीं किया। इतना सब कुछ मिला तो ये रब अज़्ज़ वजल की नेमतों की नाशुकरी हुई। दिस एक्चुअली वाज द अनग्रेटफुलनेस टुवर्ड्स द नेमत्स ऑफ अल्लाह सुभानहू व तआला। समटाइम्स वी मे हैव समथिंग बट वी क्रिटिसाइज फॉर नथिंग। बाज़ औक़ात हमारे पास कुछ होता है और हम बगैर किसी वजह के ऐसे ही उस पर मलामत कर रहे होते हैं। मिसाल के तौर पे आपको किसी ने तोहफे में एक कुर्ता भेज दिया, जैसे भेज पहना हुआ जुब्बा भेज दिया किसी ने, आपने पेमेंट तो नहीं की उसकी, ना ही आपकी कोई एफर्ट है, आपको फ्री में किसी ने तोहफा भेजा, उसके ना शुक्रिया बताए कैसे हो? कपड़ा होता है तो डिजाइन होती है, आपको नहीं पसंद नहीं पहनना है, अगर किसी ने तोहफा भेजा उसका शुक्र तो आप अदा करें। इसी तरह औलाद वालिदैन के हवाले से, यानी वालिद ने वालिदा ने आपको कुछ दिला दिया, ये चीज दिला दी, कह लें कि आजकल जब जैसे ही जनरेशन बड़ी हो रही है ना, जनरेशन ग्रोथ हो रही है, तो बच्चा जब 4-6 साल की उम्र तक है तब तक ठीक, मगर उसके बाद एक डिमांड्स बढ़ जाती है कि स्कूलों में अपने साथ वाले बच्चों को बाजोगा देखकर या अपने पड़ोस में इधर उधर देखकर, या फिर आजकल मोबाइल बच्चे मोबाइल यूज करते हैं, देख लिया फला कार्टून में फला के पास ये है, वालदेन को बोल दिया मुझे ये चाहिए, आपकी वालदा गई मार्केट, वालिद साहब गए और आपके लिए वो चीज ले आए, मगर वो चीज वो नहीं है जो आपने एक्सपेक्ट की भी थी, तो उसमें हम क्या करते हैं? वालिदा वालिद साहब एक्सपेक्ट कर रहे हैं कि अभी आप थैंक यू बोलेंगे, अभी शुक्रिया अदा करेंगे, अभी आगे गले लग जाएंगे, जज़ाकअल्लाह आप ये ले आए, और उसमें हम क्या करते हैं? ये दिस, ये ना शुक्रिया। पड़ोसी ने कुछ खाना भेज दिया, हमारे एक इंडियन पाकिस्तानी कल्चर में आपस में खाना भेजने का भी रिवाज होता है, पड़ोस से खाना आ गया, खाना होता है, जायका ऐसा होता है, ये कल का इनके पास पड़ा होगा दे दिया। अब विदाउट आपके जेब से एक पैसा खर्च हुए, बगैर आपकी किसी मेहनत के वो चीज आपके दस्तरखान पे आई है, ये अल्लाह की नेमत नहीं है तो क्या है? आपको नहीं पसंद, बेशक ना पसंद हो, अगर आप खाम खा बैड कमेंट्स क्यों पास कर, नहीं पसंद आया चक्कर छोड़ दिया, कुछ और खा लिया, कोई बात नहीं, नो प्रॉब्लम। जरूरी थोड़ी है कि आपके घर का खाना मुझे पसंद आ जाए और मेरे घर का खाना आपको पसंद आ जाए, पर इसका मतलब ये थोड़ी है कि मैं आपके घर के खाने में कीड़े निकालना शुरू कर दूं या आप मेरे घर के खाने में कीड़े निकालना शुरू करें। इसकी तो इजाजत हमने शरीयत में नहीं दी है, ये ना शुक्री के जुमरे में आता है। अब देखिए तो सही, वालिदा ने अपने बेटे के तोहफे में नुक्स निकाला, इतना ज्यादा माल और दौलत, इतने सारे सर गोश्त हर चीज आने के बावजूद वालिदा कहती है नहीं मेरी औलाद ना फरमान है, फरमा बरदारी की आपको और क्या मिसाल चाहिए थी, अल्लाह पाक की नेमतों की आपको और क्या मिसाल चाहिए थी। तो बाज़ वक़्त हमारी तवज्जो नहीं होती मगर वो चीजें भी ना शुक्री के जुमरे में आ रही होती है। Many things at many times we don't even pay attention, but those things are being counted as being ungrateful towards Allah subhanahu wa ta'ala. Your mother has made something for you, maybe it was not exactly to your liking, but at least you have food, you have at least something to fill your stomach, but we are creating problems on that. Students, I'll talk to the students, when you are staying in a hostel life, Allah ta'ala is feeding you, Allah ta'ala is feeding you, Allah Ta'ala is giving you rizq, but even in that, no, it wasn't enough, no, it was like this, no, it was like that, this is being ungrateful towards Allah subhanahu wa ta'ala. You talk about anything in your life, any aspect in your life, maybe somebody gave you a cloth, it may not be as per your liking, it may not be as per how you had imagined, but at least it is something. Thank Allah subhanahu wa ta'ala. Because whatever you have received, if it is not exactly as per your liking, but you thank Allah subhanahu wa ta'ala, Allah ta'ala will give you one day what you want as per your liking. Ke aapko bazaahir koi cheez mili, aapke nafs ke mutabik wo cheez na thi, shayad aapki tawakkuh ke mutabik wo cheez na thi. Magar aapne us par bhi Allah ka shukar ada kiya, to Allah ta'ala aapko wo cheezein bhi dega jo aapke tawakkuh se kai guna zyada ho. That if we thank Allah subhanahu wa ta'ala upon what was not as per our expectation, Allah will bless you with those things which are beyond your expectation, inshallah. But, magar, hum agar har cheez pe nuks nikalna shuru ho jayen, khami nikalna shuru ho jayen, na shukri dikhayen, to Allah ta'ala ki niamate hum par kise hain? Allah ta'ala ne farmaya, la in shakartum lazidannakum. وَلَئِن كَفَرْتُمْ إِنَّ عَذَابِي لَشَدِيدٌ, میرا شکر ادا کرو میں تمہیں اور دوں گا. قرآن پاک پڑھنے کا پروٹوکول اگر اس طرح فالو کیا جائے نا کہ تازہ وضو بھی بنایا جائے, اچھا عطر بھی لگایا جائے, خوش دلی کے ساتھ قرآن کھولا جائے, قرآن کھول کے اسے سمجھا بھی جائے, ترجمے سے بھی پڑھا جائے, تفسیر سے بھی دیکھا جائے, یقین مانے آپ کی آنکھوں میں آنسو نہ آ جائے نا تو بتائیے, یعنی اس تیاری سے قرآن پاک پڑھے نا اور پھر یہ پڑھیں لَئِن شَكَرْتُمْ لَأَزِيدَنَّكُمْ, کہ میرا رب کہہ رہا ہے میرا شکر ادا کر بندے میں تجھے اور دوں گا. اب کتنی آسان سی چیز اللہ پاک نے انزم آگی, جو دیا ہے نا اس پہ راضی ہو جا, اس پہ شکر ادا کر, اور ملنا میری طرف سے گارنٹیڈ ہے. جب بادشاہ ہو کا بادشاہ خالق کائنات رب کعبہ ہمیں گارنٹی دے رہا ہے تو ہمیں کسی اور کی گارنٹی کی کوئی ضرورت ہی نہیں. When Allah Ta'ala is promising us, the problem is we do not read the Holy Quran with that interest. We don't prepare to read the Holy Quran for any worldly function, for any worldly work. We are excited, like even to a level of cooking a certain dish of food. You need to follow the protocol of cleaning it first, keeping it, putting marination on it, giving garnish, flavor on it, putting, you know, this much of lemon, precisely, more will be too much, less will be too less. and then on this much temperature, cook it like this and then eat it, and then it enters your mouth and it's juicy and now you enjoy. Wow, delicious. So if you want that deliciousness in your ibadat and recitation of the Holy Quran, prepare in this manner. That you have made proper wudu for this, made preparations for it, you have completely kept your mind away from everything else, and your entire attention is towards the message of the Holy Quran, that let me see what Allah Ta'ala is telling me, because Allah Subhanahu wa Ta'ala has directly spoken to us. It's a direct language with us. As Ali radiallahu ta'ala anhu says, whenever I want to talk to Allah Subhanahu wa Ta'ala, I pray namaz. And whenever I want Allah to talk to me, I read the Holy Quran. As Ali farmate, jab bhi mera dil chahta hai na ki main Allah se baat karun, main namaz padhta hun. Aur jab dil chahta hai ki Allah mujhse baat kare, main Quran baat padhta hun. The Quran is the dialogue of Allah Subhanahu wa Ta'ala directly with the people, where Allah Ta'ala says, Ya ayyuhalladhina amanu. O you who believe. So where Allah is talking, Ya ayyuhalladhina amanu, so Allah is talking to you. Allah is talking to me directly, without any other medium, without anything else. No network, nothing, just you and Allah directly. Main aur mera Rabb, direct hum baat kar rahe hain. Allah Ta'ala kar rahe, Ya ayyuhalladhina amanu, aur main kar rahe, labbaik, ey Allah, labbaik main hazir. Ya Allah, I'm present. Talk to me, Ya Allah. But we don't prepare. So on small, small things, we start taking our problems. If we start thanking Allah on every apparent small thing, and remember the promise of Allah, where Allah Ta'ala says, "La in shakartum la azidannakum." If you thank me, I will give you more. But Allah Ta'ala also said, "Wa la in kafartum inna adhabi la shadid." If you are not grateful, my punishment is severe. Ki agar tum na shukri karoge, mera azab sakht hai. So we should thank Allah Ta'ala on every aspect and not be heedless. Allah Ta'ala says in the Holy Quran, Ya ayyuhalladhina amanu la tulhikum amwalukum wala awladukum an dhikrillah. Wa man yaf'al dhalika faulaika humul khasirun. O people who believe, do not let your wealth, your children, keep you away from the dhikr of Allah Subhanahu wa Ta'ala. It may be anything. That can be your worldly benefit, your wealth, your self time, your play time, your family, your house, your business. Don't let it keep you away from the remembrance of Allah. Ke ae iman walo, apni aulaad, apne maal, ko is cheez ka baais na banao ke wo tumhe Allah ke zikr se dur kare. Ke beshak jo ye karega, wo khasirin mein se hoga, khasare wala hoga. Such a person will be in loss. Now, what do we understand from this? In this verse, the believers. Now, this address is for the believers, for those who have iman. That do not be like hypocrites by allowing their children and wealth to make them heedless of Allah's remembrance. Isse murad ye hai ki munafiqeen ki tarah na ban jao. Kyunki ye khitab kiya ja raha hai iman walon se. Ke ae iman walon, بغیر ایمان والوں جیسے نہ ہو جاؤ. اے ایمان والوں, منافقوں جیسے نہ ہو جاؤ جو کہ مال دولت کی وجہ سے, اہل و عیال کی وجہ سے اللہ تعالی کی یاد سے غافل ہیں. The one who becomes preoccupied with the world and forgets the religion, does not have concern of his state due to his love for wealth, and becomes heedless of the hereafter, to attain the happiness of his children will face immense loss. Ke wo shakhs jo Allah Subhanahu wa Ta'ala ki yaad se ghafil raha, deen Islam se ghafil raha, ibadat se ghafil raha, sirf maal daulat ahlo ayal ki mohabbat mein, wo beshak nuksan mein hai. This is because he preferred this temporary world over the permanent world, kyunki usne is duniya ko tarjeeh di جو کہ فانی ہے, جو کہ ختم ہو جانی ہے. کس چیز پر ترجیح دی؟ آخرت پہ, جو ختم نہیں ہوگی, جہاں پر اللہ سبحانہ و تعالی نے مومنوں کے لیے, ایمان والوں کے لیے, اللہ تعالی کی اطاعت کرنے والوں کے لیے ایسے انعام رکھے ہیں کہ جس کے حوالے سے حضور نے فرمایا, جس کو کسی آنکھ نے نہیں دیکھا, جس کے بارے میں کسی کان نے نہیں سنا, وہ رحمتیں, وہ برکتیں ہوں. Because the one who acts upon this and does not fall in the traps of shaitan and heedlessness, Allah Ta'ala has prepared gifts for him such in Jannah, regarding which the Prophet sallallahu alaihi wasallam says that no eye has seen it, no ear has heard it. That is the Jannah of Allah subhanahu wa ta'ala. Allah subhanahu wa ta'ala says in the Holy Quran and given the path of Allah subhanahu wa ta'ala, mimma razaqnakum, from which we have bestowed upon you, usse taqseem karo, sadqa do, khairat karo, taqseem karo, usme se jo tumhe Allah ne diya hai. Magar kab, uski deadline bhi di hai, duration bhi di hai. Yani hota hai na ke aapko itne itni rakam bharni hai is date se pehle. Allah Ta'ala ne farmaya ke Allah ki raah mein kharch karo. Deadline kya hai? Min qabli an ya'tiya ahadakum al-maut, isse pehle ke tumhe maut aa jaye. Before this that you die, before you die, spend in the path of Allah subhanahu wa ta'ala. Kyun? Kyun deadline saath mein kyun diye? Kyunki rabbi laula akhartani ila ajalin qareeb fa asaddaqa wa akum min as-salihin. Kyunki phir afsos karoge ke ae Allah, agar maut chand lamhe baad aati to shayad main kuch sadqa khairat karke nekokar mein shamil ho jata. That, oh Allah, I wish you would have given me a later date for death. I wish I could have some moments so that I could spend in your path and become amongst those who are pious. But Allah Ta'ala says, وَلَنْ يُؤَخِّرَ اللَّهُ نَفْسًا إِذَا جَاءَ أَجَلُهَا, that Allah Ta'ala does not delay the death of a person if his time has come. Ek lamha bhi aage nahi badhega agar waqt aa chuka ho. Agar waqt aa gaya to usi waqt pe maut aayegi, na ek second pehle na ek second baad. Wallahu khabirum bima ta'malun. Allah Ta'ala hamare har kaam se, har harkat se, har fehl se waqif. Allah Ta'ala knows exactly what we do. Now why is this thing coming out? To spend in the path of Allah Ta'ala. Ab ye baat kahan se aage? Bayan to chal raha hai ghaflat ke hawale se. Aur usme hum shukr le aaye, kyunki na shukri ghaflat ke baab mein se hai. Na shukri ghaflat mein se hai. Acha to Allah Ta'ala ki raah mein kharch karna kahan se aa gaya? इंसान गफलत का शिकार होता है मेनली दो चीजों की वजह से, माल और औलाद. और शरीयत हमें इन दो चीजों के हवाले से दर्ज देती है कि अपनी राह में अपनी औलाद की कुर्बानी दो, अपनी राह में अपने माल की कुर्बानी दो. औलाद की कुर्बानी वो दौर होता था जब माएं अपना इकलौता शहजादा भेज देती थी राय खुदा में लड़ने के लिए, वो वक्त. मगर अब इस चीज की बज़ाहिर वैसी हाजत नहीं, मगर राह खुदा में अपनी औलाद को देना, यानी अपने बच्चों को हाफिज बनाना, आलिम बनाना, दीन की राह में दे देना, दावत इस्लामी के कामों के लिए तोहफा दे देना. इधर जाओ दीन का काम करो, हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत फैलाने का काम करो, जाओ औलाद की कुर्बानी, माल की कुर्बानी, जेब में से पैसा निकलना और किसी को देना, डोनेट करना बहुत मुश्किल काम. तो यानी अल्लाह ताला कुरान पाक में ये जो हमें दर्स देता है ना, वो इसलिए ताकि वो गफलत दिल से जाती रहे. जिस माल पे हमारा दिल अटका हुआ है, वो माल देने वाले अगर हम बने ना, गफलत कम होगी. दैट वेल्थ अपॉन विच अवर हार्ट्स आर स्टक, दैट वेल्थ अपॉन विच वी आर ऑलवेज ड्रीमिंग डे एंड नाइट, हाउ डू आई अर्न दिस, हाउ डू आई अर्न दिस, हाउ डू आई बिकम रिच, हाउ डू आई डू दिस. सो इफ अल्लाह ताला हैज ब्लेस्ड यू विद वेल्थ, इफ यू हैव बिकम अ रिच पर्सन, और इफ यू हैव लिटिल बिट, for you to donate it in the path of Allah subhanahu wa ta'ala becomes very challenging. While Allah Ta'ala is demanding us to spend in His path. Why? So that our hearts do not become victims to the love of this world. Allah Ta'ala hamein uski raah mein kharch karne ka dars isliye de raha hai taake is maal ki mohabbat hamare dilon par kabza na kar le aur hum ghaflat ki wajah se halak na ho jaye. Sheikh Abu Bakr bin Abdullah al-Muzani rahimahullah mentions, there was an individual from Bani Israel who amassed many possessions. When the time of his death approached, he said to his sons, show me my various possessions. His many horses, camels and servants were brought in front of him. When he looked towards them, he began to weep regretfully. Ki ek shakhs ki maut ka waqt kareeb aaya Bani Israel mein se. Jab maut ka waqt kareeb aaya, تو اس نے اپنے بیٹوں کو کہا کہ میرے بچوں میرا جو بھی سرمایہ ہے نا میرے پاس تو لاؤ. بچے لے آئے, جتنے بھی گھوڑے تھے, اونٹ تھے, مال و دولت, ہیرے جواہرات, غلام, سب کچھ اس کے سامنے لایا گیا. وہ شخص ابھی کچھ لمحوں میں جو مرنے والا ہے, وہ اپنے مال کی طرف دیکھ کے زاروں قطار رونے لگ گیا, زاروں قطار رونے لگ گیا. ملک الموت نے پوچھا کہ کیوں رو رہے ہو, وائی آر یو کرائنگ؟ ملک الموت علیہ السلام نے فرمایا, اللہ کی قسم میں یہاں سے نہیں جاؤں گا جب تک تمہارے جسم اور تمہاری روح کو ایک دوسرے سے جدا نہ کر لوں. اس شخص نے جب یہ سنا نا تو اس نے کہا, اچھا مجھے کچھ وقت دے دو کہ میرے پاس جو کچھ سرمایہ ہے یہ میں تقسیم کر دوں. فرشتے نے جواب دیا کہ تمہیں تمہارے دیے ہوئے وقت سے ایک اور لمحہ زیادہ نہ ملے گا. تم نے موت سے پہلے یہ سب کیوں نہیں کیا, اس لمحے سے پہلے یہ سب کیوں نہیں کر ڈالا, کس چیز کا انتظار تھا؟ The person is on his deathbed, a very rich person from the Bani Israel. He says, I want to see my wealth. All his horses, his camels, his jewelry, his slaves, everything is brought in front of him. He sees that and he starts crying. Malakul Maut alayhi salam is there. He says that I spent my whole life accumulating all this. Malakul Maut alayhi salam, the angel of death, said that I will not leave here until I separate your soul and your body. I will take your soul and leave. So that person says that is it not possible? Give me a few moments, whatever wealth I have, let me distribute it in the path of Allah subhanahu wa ta'ala. Malakul Maut alayhi salam said, what were you waiting for up until now? یعنی بندہ جب مر جاتا ہے نا اس کے ہاتھ میں کچھ نہیں ہوتا, نہ اس کے کفن میں جیب ہوتے ہیں, نہ اس کی قبر میں تجوری ہوتی ہے, ہر چیز یہیں رہ جاتی. جو بھی مال ہے نا, جو بعد میں بندہ اولاد چھوڑ کے گیا ہوتا ہے اپنے پیچھے, جو ورثہ چھوڑ کے گیا ہوتا ہے پیچھے, یعنی ابھی میت کی قبر کی مٹی ٹھنڈی نہیں ہوئی ہوتی, ابھی مٹی صحیح طرح بیٹھی بھی نہیں ہوتی, اور آواز شروع ہو جاتی ہے کہ کتنا چھوڑ کے گیا ہے, میرے حصے میں کتنا ہے, اس کے حصے میں کتنا ہے. یہ حقیقت ہے, یعنی جو اچھے اعمال ہیں وہ ہمارے ساتھ جائیں گے, سب کچھ یہی رہ جائے گا. اب جو ہمارے ساتھ ہم لے جائیں گے اس کی طرف ہماری توجہ نہیں, اور جو یہاں چھوڑ جانا ہے ساری زندگی توجہ اسی پر ہم نے لگائی ہے. What we are going to take with us in our qabr, in our qabr we won't have any cupboards, we won't have any parking shade or anything, our cars won't come with us, our bank accounts, our ATM cards won't come with us, our wealth won't come with us, our coffin will not have pockets or anything, everything else will be left here. So what's actually going to come with us, which are good deeds, we did not spend our lives being worried about that, but we were actually worried about the fact that what will happen about wealth? What will I do if I do not earn money? If I do not do this, if I do not do that, what about my bank account? What about my this card? What about my car? What about this? What about that? That's all our worry is about. Sayyiduna Imam Muhammad Ghazali rahimahullah narrates that Sheikh Abu Ali Al-Daqqaq rahmatullahi ta'ala Ali said ke ek buzurg the بیمار ہوئے اور بہت شدید بیمار تھے. ان کی بیماری کی حالت میں جب ان کے پاس کچھ لوگ گئے تو ان سے پوچھا, اے شیخ آپ رو کیوں رہے ہو, کیا اس دنیا سے جانے کا غم آپ کو ستا رہا ہے؟ تو شیخ نے کہا, نہیں, نماز ضائع کرنے کا غم مجھے ستا رہا ہے. تو کہا کہ نماز تو آپ پڑھتے تھے, آپ نماز کے تو پابند تھے, نماز تو ہم نے کبھی آپ کو چھوڑتے ہوئے نہیں دیکھا. تو فرمایا کہ نماز تو میں پڑھتا تھا مگر غفلت میں پڑھا کرتا تھا, یعنی غفلت میں پڑھی ہوئی نماز کو وہ اپنی لینگویج میں قضا نماز مانا کرتے تھے. ہماری کون سی ایسی نماز ہے جو غفلت سے خالی ہو؟ ہماری کون سی ایسی نماز ہے جس نماز میں ہمیں دنیا جہان کے خیالات نہ آئے ہوں؟ ہمیں ہر خیال نماز میں آ جاتا ہے, तकबीर बांधी, हर पूरे दुकान के हिसाब चल रहे होते हैं, पूरे दिन की प्लानिंग चल रही होती है, आज क्या किया कल क्या करना है, सारी प्लानिंग आइडियाज आ रहे होते हैं, हर चीज नमाज में आ रही होती है। नमाज में कुरान पढ़ने में वो तैयारी रखे ना इंशाअल्लाह, तो नमाज में भी हमें मिठास महसूस होगी, कुरान पाक पढ़ने में भी मिठास महसूस होगी। The Sheikh says at the time of his illness, he says that I am not crying because I'm leaving from the world. I am crying because of certain missed prayers. The people said that, but we have never seen you miss any prayer. How can you say that you have missed a prayer? We have not seen you missing a prayer. He said, by missing a prayer, I don't mean that I have missed a prayer. I would pray my namaz. But I regret upon those salahs in which I was not 100% attentive. I was heedless in those salahs. So those salahs, according to his definition, are those salahs in which he has wasted those salahs. And what is our situation? And what are our claims? Sheikh Shaqiq Al-Balkhi rahmatullahi ta'ala ali states, हमारे दावे असल में बहुत बड़े बड़े होते हैं और हम कहते भी हैं बहुत, मैं तो 5 वक्त नमाज ही, मैंने तो ये भी पढ़ा, मैं तो ये भी पढ़ा। अच्छा, बाज़ औक़ात ऐसे अल्फाज होते हैं कि बंदा सामने से बोल रहा होता है, मुझे कोई दिखावे की नीयत से नहीं, मैं अगर ऐसे पता चले मैं बता रहा हूँ। बाज़ औक़ात नीयत अच्छी भी होती है, इनकार नहीं है, मगर कुछ चीज़ों में बाज़ औक़ात हमारे दावे क्या होते हैं, हमारा अमल क्या होता है। दावा हम कुछ और कर रहे होते हैं, असल हम कुछ और कर रहे होते हैं। तो शेख साहब फरमाते हैं, शेख शकीक अल बल्खी रहमतुल्लाह ताला अलैह, लोग तीन चीजें कहते हैं मगर उसका उलट करते हैं। लोग तीन चीजें कहते जरूर हैं मगर करते उसका उलट है। पहली चीज कहते हैं कि हम अल्लाह ताला के अदना गुलाम हैं, मगर करते ऐसा नहीं है। कहते तो हैं कि हम अल्लाह के गुलाम हैं और गुलामों वाला अंदाज नहीं है। गुलाम को अल्लाह ताला के बंदे को जैसा होना चाहिए ना, वो अंदाज नहीं है। दूसरी बात, लोग कहते हैं कि अल्लाह ताला रिज्क अता फरमाता है, मगर उनके दिलों में माल और दौलत की इतनी मोहब्बत और अल्लाह ताला के ऊपर तवक्कुल की कमी, इस बात की तो बिल्कुल अकासी नहीं करती, जस्टिफिकेशन नहीं देती, बिल्कुल उलट है। कहते तो हैं कि रिज्क का जामिन अल्लाह है, मगर बंदा अपने तरीके से ऐसी लालच वगैरह की मिसालें कायम कर रहा होता है कि अल्लाह पर तवक्कुल तो कहीं नजर नहीं आ रहा होता। तीसरी चीज, कहते तो जरूर है कि एक दिन मरना है, मगर अमल से साबित कहीं नहीं होता कि यह बंदा मरने भी वाला है। यानी जो बंदा यह जानता हो कि मुझे एक दिन मरना है, जिंदगी में इस अंदाज से वो लगा पड़ा है जैसे कि कभी मरना ही ना हो, जैसे कि कभी जवाब ही नहीं देना है, कभी हिसाब ही नहीं होना है, तो ये एक चोट करने के लिए कैसी गहरी और कितनी जामे गुफ्तगु फरमाई। और ब्यूटीफुल लेसन शेख शकीक अल बल्खी रहमतुल्लाहि अलैह हैज गिवन। ही सेज दैट पीपल से थ्री थिंग्स बट डू द ऑपोजिट ऑफ दैट। नंबर वन, दे से दैट वी आर द स्लेव्स ऑफ अल्लाह बट डू नॉट एक्ट अकॉर्डिंगली। दे डोंट act like as if exactly they are the slaves of Allah Ta'ala. They don't prove it with their actions. Number two, they say that Allah Ta'ala is the one who grants sustenance, but their actions don't prove that. Their hearts are still not at peace. They're still not happy with all what they have. They're still greedy towards more things. And number three, they say that one day we are going to die, but the way they conduct their lives is such like as if there is no death. سیدنا عثمان غنی رضی اللہ تعالیٰ عنہ نے اپنے آخری خطبے میں فرمایا تھا، اللہ تعالیٰ نے یہ دنیا دی ہے صرف آخرت کی کھیتی کرنے کے لیے، آخرت کی تیاری کرنے کے لیے اللہ پاک نے یہ دنیا دی۔ اچھا، یہ کہہ بھی کون رہے ہیں؟ سیدنا عثمان غنی رضی اللہ تعالیٰ، جو مالدار صحابہ ہیں نا ان میں ان کا شمار ہوتا ہے۔ سیدنا عثمان غنی رضی اللہ تعالیٰ جنہوں نے اپنی حیاتی میں، حضور صلی اللہ علیہ وسلم کی ظاہری حیاتی میں ایک بار نہیں متعدد مرتبہ جنت کی بشارت حاصل کی۔ حضور صلی اللہ تعالی علیہ وسلم کے تیسرے خلیفہ امیر المومن سیدنا عثمان غنی رضی اللہ تعالیٰ نے فرماتے ہیں کہ اللہ تعالیٰ نے دنیا دی ہے آخرت کی تیاری کے لیے، اس نے یہ دنیا اس لیے نہیں دی کہ ہم خود کو اس دنیا کے لیے وقف کر دیں۔ بے شک دنیا عارضی ہے اور آخرت ہمیشہ کے لیے۔ Do not let، عثمان غنی رضی اللہ تعالیٰ عنہ says، Do not let this world deceive you into becoming heedless of what is permanent، meaning the آخرت۔ فرماتے ہیں کہ تو اس دنیا کو خود کے لیے غفلت کا باعث مت بنا دو اس سے کہ جو ہمیشہ کے لیے رہے گی, یعنی آخرت, یعنی جنت یا جہنم, وہ ہمیشہ ہمیشہ کے لیے. Do not give preference to the fleeting world over the everlasting آخرت, اس دنیا کو ترجیح نہ دو آخرت پر. For the world is coming to an end, کیونکہ دنیا ان قریب ختم ہو جائے گی. And indeed Allah is to whom we will return, اور بے شک ہم واپس لوٹیں گے اپنے خالق اللہ سبحانہ و تعالیٰ کی طرف. اللہ سے ڈرو, fear Allah subhanahu wa ta'ala, for fear of him is a shield against his punishment and a means of reaching him. کیونکہ بے شک خوف خدا اللہ سے ڈرنا اللہ تعالیٰ کے عذاب سے بچاتا ہے. It is mentioned that a righteous man once came into possession of a golden brick, and his love for wealth led him to spending the entire night making plans of how he would eat nice food, have the best clothes made, and take many servants. ایک شخص کے پاس ایک سونے کی اینٹ آ گئی, سونے کی اینٹ آئی, وہ گھر لے گیا, پوری رات وہ سو نہ سکا, پوری رات نہ سو سکا, یہی سوچتے سوچتے کہ اب اینٹ سے میں کیا کروں گا, اس اینٹ سے میں اپنے بیچوں گا, مال کماؤں گا, محل بناؤں گا, اتنا زیادہ سونا ہے, میں نوکر چاکر ہوں گے, سواریاں ہوں گی, بہترین کپڑے ہوں گے, ہر پوری رات اس کے منصوبے بنتے رہے. ہماری پلاننگز ہوتی ہے نا, بعض اگر بزنس میں زبردست قسم کی اگر کوئی ڈیل کریک ہو جائے, اس رات ہمارے خیالات گم ہوتے ہیں, میں اس سے یہ بھی کر لوں گا, تو اس سے میں یہ بھی کر لوں گا, میں یہ بھی کروں گا, تو وہ بھی کروں گا, پھر ایسا ہو جائے گا, میرا امپائر بن جائے گا. سو تب کا ہے اس پلاننگ, وہ پلان کر رہا تھا. صبح اٹھا, قبرستان سے گزر ہوا, جیسے ہی قبرستان سے اس کا گزر ہوا تو اس نے دیکھا کہ ایک شخص قبر کے قریب بیٹھا ہے اور قبر کی اینٹ, قبر کی مٹی سے اینٹ بنا رہا ہے, قبر کی مٹی سے اینٹ بنا رہا ہے. تو یہ بندہ اب سوچتا ہے کہ میں نے ایک سونے کی اینٹ پا لی اور میں ساری رات غفلت میں گزارتا رہا, آخر آنا تو یہاں پر ہے, کل کو میری قبر پہ کوئی بیٹھ کر میری قبر کی مٹی سے اینٹیں بنا رہا ہوگا, میری آخر حقیقت ہی کیا ہے؟ تو اس نے ترک کر دی, اس سونے کی اینٹ اس نے ترک کر دی اور نیکی والی زندگی اپنا لی. چھوڑ, a person once found a golden brick. When he found a golden brick, whole night he is planning, what will I do with this? What will I do with this? I'll have slaves, I'll have a palace, I'll have business. And then whole night he couldn't sleep. Next morning he goes towards a cemetery, a kabristan, and he sees a person sitting by a grave, and that person is making bricks with the sand of a grave. And now he's thinking to himself that I have a golden brick at home, and because of which I couldn't sleep whole night. But my end is this, the grave. I will be in here, and maybe somebody like him tomorrow will be sitting beside my grave and will be making bricks or stones or shapes with the sand of my grave. This is the reality. That person left the brick and he dedicated himself towards the worship of Allah subhanahu wa ta'ala. Ab sawal ye hai ki is ghaflat se hum kis tarah dur ho, hum kis andaaz se apne dil se ghaflat ko nikale. How do we get rid of this heedlessness? Number one, avoiding love for the world. Sabse pehli cheez ye hai کہ دنیا کی محبت کو دل سے نکالنا. دنیا کی محبت اب دل سے کیسے نکلے, یہ بھی پورا ایک چیپٹر ہے, مگر کچھ کی فیکٹرز. نمبر ون, کہ اللہ اور اس کے رسول عز و جل و صلی اللہ تعالی علیہ وسلم کے فرامین کو مد نظر رکھا جائے, قرآن پاک کی کثرت سے تلاوت کی جائے, اور یہ ہمیشہ ذہن میں رکھا جائے کہ جو بھی ہو, جتنا بھی کما لوں, جتنا بھی میں ایفرٹ کر لوں, جتنا بھی میں بڑا ہو جاؤں, جانا مجھے قبر میں ہے اور یہ سب یہی رہ جائے گا, ہر چیز میری یہی رہ جائے گی, پیچھے میرے وارثین لڑ رہے ہوں گے, یہ میرا حق ہے, یہ میرا حصہ ہے, میری گاڑی فلاں چلا رہا ہوگا, میرے کپڑے فلاں پہن رہے ہوں گے, میرے گھر میں کوئی اور لوگ رہ رہے ہوں گے, جس اولاد کے لیے میں ابھی کما رہا ہوں, جس اولاد کے لیے میں محل جیسا گھر بنا رہا ہوں, گاڑیاں رکھ رہا ہوں, آج سے 100 سال بعد یہ میری اولاد بھی اس گھر میں نہیں ہوگی, یہ بھی اس گھر میں نہیں ہوگی, اور کوئی گارنٹی نہیں ہے کہ آپ کے پوتے اور نواسے اس گھر میں ہوں, کوئی گارنٹی نہیں ہے. بہت سارے گھر آپ لمبی ٹاؤن وغیرہ میں جائیں, پگ پگ بھی میں جائیں, موڈی میں جائیں, بہت سارے ایسے گھر ہیں, اس گھر فلاں فیملی رہا کرتی تھی, آج فلاں شخص کرائے پر ہے, فلاں فیملی رہا کرتی تھی, مگر یہ گھر فلاں کے نام پہ ہو چکا. ہوتا ہے بہت ساری جگہوں پہ ایسا ہوتا ہے, ضروری نہیں ہے کہ آپ کی اولاد واقعی اس گھر میں رہے. 100 سال بعد جن بچوں کو ہم ابھی لاڈ پیار سے پال رہے ہیں ان کے لیے کما رہے ہیں, نہ ہم ہوں گے نہ یہ ہوں گے, یہ حقیقت ہے. اور وہ بھی کچھ ٹائم بعد یہی بول بول کے مر جائیں گے کہ میں تو اپنے بچوں کے لیے کما رہا ہوں, اور یہ سائیکل چلتی رہے گی. اپنے لیے, اپنی آخرت کے لیے ہم کب جیئیں گے, کب سوچیں گے, کب فکر کریں گے. Everybody comes to this world, things that are earning for myself and my children, but the reality is that you are earning for yourself, not for your children. Is that you just giving it the name that I'm earning it for my kids, and then once your kids grow up, they will say that I am earning for my kids, but the reality is that in an 80-year, 100-year time span, neither would you be here nor your kids would be here. So what was all this hassle for? What was all this hard work for? The same amount of hard work, same amount of hassle, if we put in towards working on our akhirat, we have a permanent luxury. Utni mehnat, utni fikr akhirat ke liye agar karein, to inshallah hamare paas permanent luxury life hai phir. Permanent luxury life. Inshallah, Allah Ta'ala apne karam se, apni rahmat se ata farma. May Allah Ta'ala grant it to us through his rahmat, inshallah. Number one method to remove heedless is to know that this world is temporary and akhirah is forever. Number two, achhi sohbat ikhtiyar karein. Achhi sohbat mein aapko aisi cheeze seekhne ko milengi. Daawat Islami ke ishtemaat mein aate rahein, madri muzakare sunein, madri channel dekhein, achhe dost rakhein, aise dost rakhein jo اچھی باتیں کرتے ہوں, آپ کو گناہوں کی طرف نہ لے جائیں. حضور پاک صلی اللہ تعالی علیہ وسلم نے فرمایا کہ برے دوست سے دور رہو, کیونکہ تمہاری شناخت دوست سے ہوتی ہے. تمہارے دوست سے تمہاری پہچان ہوتی ہے, تمہاری شناخت دوست کی وجہ سے ہوتی ہے. یعنی دوست خراب ہے تو آپ بھی خراب سمجھے جائیں گے. یعنی دوستی آپ کی اچھی ہو, کمپینین شپ آپ کی اچھی, یو شوڈ ہیو گڈ فرینڈز, گڈ کمپنی, گڈ انوائرمنٹ. انشاءاللہ دس ول پروٹیکٹ اس فرام ہیڈلیسنس. ریڈنگ اباؤٹ دی لائفز اف اور پائیس پریڈیسیسرز, ریڈ اباؤٹ امام غزالی رحمۃ اللہ تعالی علیہ, ریڈ اباؤٹ امام جلال الدین رومی رحمۃ اللہ تعالی علیہ, ریڈ اباؤٹ امام سیوطی رحمۃ اللہ, ریڈ اباؤٹ امام ابو حنیفہ رحمہ اللہ, امام شافعی رحمہ اللہ, ریڈ اباؤٹ شیخ عبد القادر جیلانی رحمۃ اللہ علیہ, ریڈ اباؤٹ اور صحابہ کرام. انشاءاللہ دس ول اوپن اور آئز. ہم ہمارے اسلاف, ہمارے اولیاء, ہمارے صحابہ کرام علیہم الرضوان کے حوالے سے پڑھتے رہیں, سنتے رہیں, بیانات میں شرکت کرتے رہیں. ہم ہمارے بزرگوں کی کہانیاں سنتے رہیں گے نا, جو کہ واقعی ایک زندگی کا درس ہوتی ہیں. اگر ان کہانیوں سے ہم نہیں سیکھتے نا, ہم سے زیادہ بیوقوف پھر کوئی نہیں. کیونکہ اگر کوئی ماضی سے نہ سیکھے, اپنے اسلاف سے نہ سیکھے, تو وہ سیکھے تو پھر کس سے سیکھے؟ تو جو ہم کہتے ہیں نا, یہ بزرگوں کی کہانی بتائی جا رہی ہے, یا وہ یہ اس لیے بتایا جا رہا ہے, ہمارے سامنے ایک مثال پیش کی. انسان ہے نا, انسان کو اگر ماضی کی مثالوں سے نہیں سمجھاؤ گے تو کہاں سے سمجھاؤ گے؟ تو ہمارے بزرگ اسی دنیا میں رہ کے گئے, وہی آکسیجن لے رہے ہیں, وہی کھانا کھا رہے ہیں, مگر انہوں نے زندگی کیوں الگ گزاری, ہم زندگی کیوں الگ گزار رہے ہیں, وہ پڑھیں گے تب پتہ چلے گا. تو بزرگوں کے حوالے سے پڑھیں, سنیں, انشاءاللہ اس سے ہمارے دل کی دنیا بدلتی جائے گی. We read about our pious predecessors, inshallah the entire universe of our heart will change and it will be on track towards Jannat al-Firdaus via Madinat al-Munawwara, inshallah. اللہ تعالیٰ عمل کرنے کی توفیق عطا فرمائے. صلو علی الحبیب صلی اللہ تعالیٰ علی محمد صلی اللہ تعالیٰ علیہ وسلم, صلاۃ وسلام علیک یا سیدی یا رسول اللہ.
Mubarak for you is my prayer, may you keep ascending success stair. Mubarak for you is my prayer, may you keep ascending success stair.